बुलबुल एउटा ईरानी चरा बुलबुल
भित्र खोपामा छ देउता चप्पल बाहिर राखिदिनुस् भित्र खोपामा छ देउता चप्पल बाहिर राखिदिनुस् सकिन्छ भने बा आमाको पाउमा शिर राखिदिनुस् बहुलाएर हिँडिरहेको छ उता मेरो पागल प्रेमी बहुलाएर हिँडिरहेको छ उता मेरो पागल प्रेमी कृपया लगेर मन्दिरमा मेरो तस्बिर राखिदिनुस् सकिन्छ भने बा आमाको पाउमा शिर राखिदिनुस् बा आमालाई मृत्युबाट बचाउन चाहन्छु ईश्वर बा आमालाई मृत्युबाट बचाउन चाहन्छु ईश्वर सक्नुहुन्छ लगेर बन्दकीमा मेरो शरीर राखिदिनुस् सकिन्छ भने बा आमाको पाउमा शिर राखिदिनुस् श्रम बेच्न आएको हुँ म यो खाडी मरूभूमिमा श्रम बेच्न आएको हुँ म यो खाडी मरूभूमिमा यदि गल्ती गरेको भए बाँधेर जन्जिर राखिदिनुस् सकिन्छ भने बा आमाको पाउमा शिर राखिदिनुस् बडो मुस्किलले लेखे होला भाग्य भावीले पनि बडो मुस्किलले लेखे होला भाग्य भावीले पनि मसँग राख्ने केही छैन लगेर तकदिर राखिदिनुस् भित्र खोपामा छ देउता चप्पल बाहिर राखिदिनुस् सकिन्छ भने बा आमाको पाउमा शिर राखिदिनुस् पुष्प अधिकारी अञ्जलीको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म एउटा निबन्ध लिएर आएको छु, प्रतीक रावलको अमेरिका डायरी शीर्षकको निबन्ध, भन्दा पनि उहाँले डायरीको रूपमा आफ्नो अनुभूतिहरू लेख्नुभएको सन्दर्भलाई आजको बुलबुलमा रात्रिगन्थन शैलीमा प्रस्तुत गर्छु र सुमधुर हिन्दी उर्दू गजलहरू सुनाउँछु। २०३४ साल भदौ 27 गते अछामको लिडी गाउँ कालिकामा जन्मनुभएका प्रतीक रावल अहिले अमेरिकाको बोस्टनमा बस्दै आउनुभएको छ। उहाँले दृष्टि साप्ताहिक, रेडियो नेपाल, कान्तिपुर दैनिक, टाइम मासिक र सोच साप्ताहिक लगायत संचार माध्यममा लामो समय अनुभव गर्नुभयो। झण्डै डेढ दशकको यो अनुभवपछि उहाँ अमेरिका पुग्नुभएको हो र उहाँले पत्रकारिता गरिसकेर बीए आम संचार र राजनीतिशास्त्र त्रिविबाट अध्ययन गरिसक्नु भएको हो र उहाँ पुगेपछि उहाँले लेख्नुभएको एउटा पुस्तक अमेरिका डायरी मलाई पठाइएको थियो र यस पुस्तकका केही अंशहरू आजको बुलबुलमा रात्रिगन्थन शैलीमा प्रस्तुत गर्दैछु। सुरुमा डिबी पछि 180 डिग्रीको फन्को भनेर डायरी लेख्नुभएको छ। यसका केही अंशहरू सन् 2015 जनवरी 22 लेखिएको छ। यो डाइभर्सिटी भिसा परेर अमेरिका आएको पनि एक वर्ष छ महिना नाग्न थालेछ। यस बीचमा मलाई केही लेख्न मन नलागेको पनि होइन, किनभने मैले नेपालमा एक दशकभन्दा बढी समय पत्रकारितामा बिताएँ। त्यस्तो बेला मनमा प्रश्नहरूले घरिघरि घेरा हाल्छन्। लेखेर के हुन्छ, लेखेर के पाइन्छ, किन लेख्ने, कसका लागि लेख्ने? तर मैले अरूले लेखेका कुरा सकेसम्म पढ्न छुटाइनँ। पढ्ने क्रममा केही लेखौँ लेखौँ लाग्यो। लेखनको सुरुवात कुन विषयबाट गर्ने? कतिपय भन्छन् विगतलाई सम्झने होइन वर्तमानमै रमाउने, भविष्यका बारेमा खासै चिन्ता गर्नुहुन्न। फेसबुकका भित्ताहरूमा यस्ता दार्शनिक सन्देश बारम्बार प्रचारित भएको हुन्छ। शून्यतामा बाँच्न सकिँदैन। दिमागलाई शून्यतामा झार्न र एकाग्रताका साथ आनन्द लिन सक्नु नै महानता हो। हरेक मानिसका आफ्ना जीवन कथा छन्, जीवन भोगाईहरू छन्। परिस्थितिले मानिसलाई कथा कथा पुर्याउँछ, त्यसैले केही आफूलाई नदीसँग तुलना गर्छन् र बगिरहन्छन्। मलाई नदी जस्तै सलल बग्ने मानिस मनपर्छ, खुल्ने मानिस मनपर्छ, भावनाको ख्याल गर्ने मानिस मनपर्छ। 37 वसन्त पार गर्दा मैले यसलाई चेतनाका रूपमा बुझ्ने कोसिस मात्रै गरेको हुँ। कहिलेकाहीँ सोच्छु अरूलाई केही बनाउन नसके पनि कतिपय सवालमा आफ्ना कमी कमजोरी सुधारेर आफै मात्र बने पनि यो संसारमा इमानको एउटा इँटा थप्न सकिन्छ। म चाहन्छु नैतिकताको जगमा आफूलाई उभ्याउन सकियोस्, कसैको आत्मा नदुखाइयोस्, मागेर खानु नपरोस्, यस दुनियाँका सबै प्राणीहरूमा दयाको भोग जागोस्। यी कुरालाई अक्षरमा ढाल्ने क्रममा मैले आफ्नो आँसु थाम्न सकिनँ, किनभने म आफू बन्ने कोसिसमा छु। यी आँसुहरूलाई सक्ने भए म शिलालेखमा कुँदेर राख्ने थिएँ। यसरी सार्थक मानिस बन्नका लागि बगाइएका आँसुहरूको कुनै दिन अर्थ रहोस्। आँसु आफैमा सर्वोत्तम उपलब्धि हो। दुनियाँको धेरैजसो प्रेममय प्राणीहरूमा आँसुको धारा बग्छ। म धेरैजसो मानिसका लागि रुन्छु, मेरा लागि रुने मानिसहरू पनि छन्। जब म अमेरिका आउन विमानस्थल आउँदै थिएँ, बिदाका बेला मेरा अद्वैंश काका यसरी रुनुभयो कि मैले सोच्नै सकिनँ। उहाँले म प्रतिको माया लुकाउनै सक्नु भएन, सबै कुरा आँसुले अभिव्यक्त गर्नुभयो। अहिले अमेरिकाको धरतीमा आएर सोच्दा नेपालमा बुबा आमा बाहेक आफ्नो कोही छ भने उहाँ पनि छुटाउनै नहुने व्यक्ति जस्तो लाग्छ। मर्दा पर्दा काम लाग्ने थियो, टाढा गयो, अब फर्केर के आउला भन्ने सोच्नुभयो सायद काकाले। मलाई लाग्छ उहाँमा कुनै लोभ र लालच छैन। टिभीपछि 180 डिग्रीको फनको शीर्षकको प्रतीक रावलको यो लेखलाई, यो डायरीलाई म अगाडि केही बेरमा सुनाउँछु। यति बेला चित्रा सिंहको आवाजमा रहेको सफर में धूप तो होगी। कुनै नाम चलेको लेखक होइन, मलाई नाम चलाउने रहर पनि छैन। तैपनि मैले आत्मसन्तुष्टिका लागि चिन्तन र मननसम्म गरेको छु। बाबाआमाले जुराएको टेक बालाखी नामलाई मैले 2050 दशकमा काठमाडौँ खाल्डो छिर्ने बित्तिकै प्रतीक भनेर परिचय दिएँ। नामले खासै केही हुँदैन, कामले संसार जितिन्छ र आफूलाई पनि जित्न सकिन्छ भन्ने बुझ्न मलाई वर्षौं लाग्यो। प्रत्येक जुराइदिने काका पूर्ण राहुलप्रति मेरो कुनै गुनासो छैन। यो नामबाट मलाई केही घाटा पनि भएको छैन। मलाई केही भन्नु छ, सिर्फ केही कुरा लेख्नु छ, केही लेखेर आफूलाई त्यसको पात्र र पाठक बन्नु छ। यही कफीको चुस्की र ऊर्जाले कागज र मसीसँग साइनो वा मितेरी लगाउने प्रयत्न गर्दैछु। 40 नेटो कटेपछि अकस्मात केही लेख्नु छ भनेर आएको यो छटपटाहट र उकुस मुकुसलाई मैले आफ्नो मनैदेखि सलाम अर्पण गरेको छु। यो भावभङ्गीमालाई अक्षरमा उनेर बुनेर अनि अभिव्यक्त गरेर कथाको माला बनाउँदैछु। सन् 2013 मे महिनामा सपरिवारलाई अमेरिकी डिभीमा प्राप्त भिसाले मेरो जीवनको नयाँ अध्याय शुरू भयो। भिसा पाएको खबर प्राय आफन्त र नजिकका केही साथीहरूलाई सुनाए। साथी कुमार केसीले दिलैदेखि बधाई दिँदै भने, श्रीमान, तपाईँको जीवनमा 180 डिग्रीको फन्कोमा परिवर्तन आउने भयो। साथीको मसँग प्राय श्रीमान थिएको प्रयोग गर्थे। मैले पनि हर्षका साथ धन्यवाद भने। सोही दिन अर्का एकजना मित्रले पनि खबर थाहा पाए। उनी स्वयं अमेरिकाबाट फर्केर नेपालमै व्यापार व्यवसाय गरेर बसेका थिए। उनले भने, तपाईँको अमेरिकी यात्रा र बसाई सफल होस्। तपाईँले अमेरिकाको किचन टेबलमा सधैँ स्याउ र अन्य फलफूल राखेको हेर्न पाउने हुनुभयो। साथीहरूका यी दुवै टिप्पणीहरू विशेष थिए, मेरा लागि सम्झनायोग्य र घतलाग्दा टिप्पणी थिए। पहिलो टिप्पणीकार साथीसँग मेरो बाक्लो चिन्जान र घनिष्ठ सम्बन्ध थियो। मेरो अमेरिका यात्रामा उनको विशेष सहयोग पनि रह्यो। म जुन पेसामा थिएँ त्यसको अस्थिरता र अप्ठ्यारो परिस्थितिप्रति उनी जानकार थिए। साँच्चै नै मेरो जीवनका लागि त्यो 180 डिग्रीको फन्को नै थियो। सन् 2015 जनवरीमा मैले केही लेख्ने विचार गरेँ। अमेरिका आएको करिब 1.5 वर्षसम्म म धेरै विषय अलमलमा थिएँ। नेपालबाट अमेरिका आउँदा सहकारी र आफन्तहरूबाट लिएको सापट र ब्याजी ऋणले मलाई सन् 2016 लखेटिरह्यो। लेख्ने भावना पोख्ने, विचार व्यक्त गर्ने मन हुँदाहुँदै पनि विभिन्न कारणवश लेख्न सकिएन। यसबीचमा केही नलेखे पनि मैले रेडियोका श्रव्य कथाहरू सुने, अनलाइन पत्रिकामा प्रकाशित लेखहरू प्रशस्तै पढेँ। मेरो अमेरिका बसाएर भोगाईलाई कसरी अक्षरमा उतार्न सकिन्छ भनेर सोचेँ। यसबीचमा 2 आलेख तयार पारे। म अहिले साँच्चै मनदेखि हर्ष विभोर छु, किनभने म फेरि लेख्न बसेको छु। आफ्नै जीवनको भोगाई, कर्म, अनुभव, सोचाइ र तयारी, विगतका अनुभव र वर्तमानको तस्विर उचार्ने सोच, भविष्य त मलाई पनि थाहा छैन। कोरा कल्पना गर्न सकिन्छ, तर त्यस्तो कल्पनाका बारेमा म पछि लेख्नेछु। सर्वप्रथम मलाई आफ्नै कथा लेख्नु छ, आफ्नै विगत लेख्नु छ, वर्तमानको उजागर गर्नु छ। बस चन्दनदासको स्वरमा रहेको यो गजल जस्तै खुसबू की तरह आया ऊ।
खुशबू की तरह आया वो तेज हवाओं, खुशबू की तरह आया वो तेज हवाओं, मांगा था जिस हमने दिन रात दो, खुशबू की तरह आया वो तेज हवाओं। तुम छत घर से नहीं निकला, तुम छत पे नहीं आए घर से नहीं निकला, ये चांद बहुत भटका सावन की घटाओं में, ये चांद बहुत भटका सावन की घटाओं, मांगा था जिस हमने दिन रात दो, खुशबू की तरह आया वो तेज हवाओं में। शहर में एक लड़की बिल्कुल है गजल जैसी, किस शहर में एक लड़की बिल्कुल है गजल जैसी, फूलों का बदन वाली खुशबू सी अदानी, फूलों का बदन वाली खुशबू सी अदानी, मांगा था जिसे
बुलबुल
सीधा कुरा प्रश्न विचार
उजालो रेडियो नेटवर्क
बुलबुल एउटा ईरानी चरा बुलबुल
बाँच्नका लागि जसले मुटु दिएर गएको हो, बाँच्नको लागि जसले मुटु दिएर गएको हो, त्यसपछि मलाई उसैले बिर्सेर गएको हो। वर्षौंपछि प्रमाण भेटियो मुस्कान हराएको, वर्षौंपछि प्रमाण भेटियो मुस्कान हराएको, जसले यी ओठमा खुशी छोडेर गएको हो, त्यसपछि मलाई उसैले बिर्सेर गएको हो। किनारले पनि सुन्दैनन् समुद्रका आवाजहरू, किनारले पनि सुन्दैनन् समुद्रका आवाजहरू, ऊ त केही नसुनेर आफै भागेर गएको हो, त्यसपछि मलाई उसैले बिर्सेर गएको हो। उसको याद यसरी हरपल आइरहनुको कारण जुनीभर उसले मलाई आँखामा राखेर गएको हो, बाँच्नको लागि जसले मुटु दिएर गएको हो, त्यसपछि मलाई उसैले बिर्सेर गएको हो। पुष्प अधिकारी अञ्जलीको हरियो ऐनाभित्र संग्रहित यो गजल वाचनपछि बुलबुलमा तपाईँलाई फेरि स्वागत छ। आजको बुलबुलमा म प्रतीक रावलको अमेरिका डायरीभित्रका उहाँका डायरीका केही अंशहरू प्रस्तुत गरिरहेको छु। अब किन कोही किसान बन्न चाहँदैन शीर्षकको उहाँको डायरी छ। अहिले पनि लेख्न शुरू गर्दा के विषयमा प्रारम्भ गर्ने भनेर निकै दुविधा हुन्छ। आज मलाई वर्षौंदेखि मनमा खट्केको विषयमा चर्चा गरौं जस्तो लाग्यो। म पश्चिम नेपालको अछाम जिल्लामा किसान परिवारमा जन्मिए। आज 42 वसन्तसम्म आइपुग्दा सुरुका 15-16 वर्षहरू झण्डै 25 वर्षदेखि मेरो माटोसँग साक्षात भेट भएको छैन। मैले कृषिकर्म नगरेको 25 वर्ष बढी भयो, विडम्बना भन्नुपर्छ। कुनै पनि किसानले आफ्नो छोरा र छोरीलाई भविष्यमा आफू जस्तै किसान बनाउने सपना देख्दैनन्। मेरो कथा पनि यही हो। बा आमाले पनि मलाई किसानको जीवनबाट पार लाउन अनेक किसिमका हन्डर खाएर पढाउने लेखाउने गर्न लगाउनु भयो। मैले पढे लेखेपछि आजसम्म गाउँमा कहिलेकाहीँ भेटघाट बाहेक स्थानीय रूपमा फर्केर खेती किसानीमा लाग्ने गरेको छैन। मलाई पनि अरू जस्तै मिठो खान मन लाग्छ। रोटी त सेकेन्ड चोइस हो, हरेक दिन भात खानुपर्छ। सत्य कुरा, हामी सबथोक किनेर खान्छौँ, तर मनमा लाग्छ हाम्रो मुखमा अन्नको दाना फलाएर हालिदिने किसान वर्ग हो। उनीहरूको मेहनत र जाँगरले नै अन्न उब्जनी हुन्छ। मुख्य प्रश्न यो हो कि खानु सबैले पर्ने, तर किसान कोही बन्न नखोज्ने र किसानलाई हेला गर्ने। सबैलाई मिठो खानु पनि छ, यो पेसाबाट छुटकारा पाउनु पनि छ। किसान कसैलाई बन्नु छैन, संसारभरि लाखौं किसान छन्, फार्म हाउस पनि छन्, मानिसहरू रोजगार पनि छन्। सबैभन्दा बढी सम्मान पाउनुपर्ने पेसा कृषि हो। हिजो मात्रै एउटा समुदायको बारेमा एउटा भिडियो हेरेँ। उनीहरू समुदायमा बसेर खेती किसानी गर्न चाहँदैनन्। 50 किलोग्राम चामल ठूलो परिवारमा 4-5 दिन मात्रै पुग्छ अरे। चामल खानुपर्ने, खुर्सामी एकदमै खानुपर्ने, तर खेती किसानी नगर्ने रे, परम्परालाई जोगाएर घुमन्ते जीवनलाई जारी राख्ने रे। मैले राउटेले खाएको रिस गरेको होइन। मनमा लाग्यो फेरि खानुपर्ने, पाए मिठो खानुपर्ने, तर खेती किसानीबाट भाग्ने। हुन त राउटे जीवन पनि सजिलो छैन। एउटा घर र 10 कट्ठा जमिन उपलब्ध गराएमा बस्नुहुन्छ कि भनेर सोधेको प्रश्नमा उनीहरू एक स्वरमा भन्छन् बस्दैनौ। राउटेको कुरा मेरो कुरा वा समग्र समुदायमा घुम्ने कुर्सीमा जागिर खाने व्यक्तिले एकपटक सोचौन। हामीले खाने चिज कसरी फल्छ, किसान किन कोही बन्न चाहँदैन? जसरी हामी आमाको 10 तारा दूध खाएर हुर्केकोमा गर्व गर्छौं, त्यसरी नै हामीले खाने प्रत्येक गाँस किसानले 10 नङ्ग्रा खियाएर घाम पानी सहेर उत्पादन गरेका छन्। हामीले हरेक दिन खाने बेला लाखौं श्रमिक किसान वर्गलाई सम्झनै पर्छ। बरु हामी गरिब हौं जो किनेर खान्छौं, माटोसँग हाम्रो गुरु बेचेको पनि साइनो छैन। हामी अल्छी पनि हौं, कथित बौद्धिक भुँडी भरुवा मात्रै हौं। मलाई अहिलेको दुनियाँ कृत्रिम जस्तो लाग्छ। मानिसहरू ठूल्ठूला गफ गर्छन्, व्यापार व्यवसायका कुरा गर्छन्, देश विदेशका कुरा गर्छन्, मन्त्री माननीय ठूलो बन्ने सपना देख्छन्। नकारात्मक सोचका साथ क्षणभरमै गाली झोकमा क्षणभरमै अनेकन विषयमा गैर कानूनी टिका टिप्पणी गर्छन्। तर सही विचार दृष्टिकोण र प्रवृत्तिको वकालत हरेक व्यक्तिले आफूले कसरी आफ्नो क्षेत्रबाट श्रमसिप र कृषि कर्म गर्ने भनेर सोच्ने बेला आएको छ। हेर्दा कल्पना जस्तो लाग्ने यो विचार र सोचले साँच्चै मूर्त रूप लिएला त गाह्रो छ। मायाले मात्रै संसार थामिँदैन, सोच राखेर मात्रै पनि हुँदैन। मुख्य कुरा त इच्छा शक्तिको हो। हेरौँ, दुनियाँमा धेरै अवसरहरूले पर्खिरहेका हुन्छन्। थाहा छैन मेरो भाग्य र भविष्यमा के कस्तो अवसर आइलाग्नेछ। एउटा अवसरको खोजीमा म अझै सोचमग्न छु। कुनै दिन सत्यताको पाइला वा पथले मलाई कता पुर्याउला यसै भन्न सकिन्न। जसरी म अहिले देशबाट धेरै टाढा छु, सात समुद्र पारी, जगजीत सिंहको यो गजल जस्तै चिट्ठी न कोही सन्देश।
चिट्ठी न कोही सन्देश, हो चिट्ठी न कोही सन्देश, जाने वो कौन सा देश जहां तुम चले गए। चिट्ठी न कोई संदेश, जाने वो कौन सा देश जहां तुम चले गए। चिट्ठी न कोई संदेश, जाने वो कौन सा देश जहां तुम चले गए, जहां तुम चले गए। इस दिल पे लगा के ठेस, जाने वो कौन सा देश जहां तुम चले गए। आह भरी होगी हमने न सुनी होगी, जाते जाते तुमने आवाज तो दी होगी। हर वक्त यही है गम, उस वक्त कहां थे हम, कहां तुम चले गए। चिट्ठी न कोई संदेश, जाने वो कौन सा देश जहां तुम चले गए, जहां तुम चले गए। इस दिल पे लगा के ठेस, जाने वो कौन सा देश जहां तुम चले गए। हर चीज पे अश्कों से लिखा है तुम्हारा नाम, ये रास्ते घर गलियां तुम्हें कर ना सके सलाम। हर दिल में रह गई बात, जल्दी से छुड़ा कर हाथ, कहां तुम चले गए। चिट्ठी न कोई संदेश, जाने वो कौन सा देश जहां तुम चले गए, जहां तुम चले गए। इस दिल पे लगा के ठेस, जाने वो कौन सा देश जहां तुम चले गए।
प्रतीक रावलको अमेरिका डायरी पुस्तकबाट अर्को एउटा लेख, पुरानो सिसी खाली कागज र नयाँ बोतल। आउँदो हप्ता मैले करिब 7.5 वर्ष काम गरेको भर्क कम्पनी बन्द हुँदैछ। एउटा कम्पनी बन्द भएर अर्को आउने बेलामा दिमागमा अनेक किसिमका तरङ्ग उत्पन्न भएका छन्। बिजनेसम्यानले आफ्नो फाइदाका लागि व्यापार गर्छ, स्वार्थ पूरा भएपछि केही मोटो रकममा कम्पनी बेच्नु उसको अधिकार हो। तर यी सबै कुरा जीवनमा आउँछन् भन्ने बोध भयो भने हरेक कुरालाई स्वाभाविक मानेर डिल गर्न सजिलो हुन्छ। गएको डिसेम्बर महिनामा जब कम्पनी बेचिसकेको घोषणा भयो, मलाई खासै ठूलो झट्का लागेन, हल्का च्वास्स भयो। अप्रत्याशित भए पनि के किन धमाका खबर भने लागेन, किनभने म देश छोडेर अमेरिका आएँ। परिवारसँगै अनेक आरोह अवरोह पार गरियो, नो इजी भनेको के हो भन्ने कुरा भोग्न पाइयो। यस्तै सोचाइका बीच अमेरिका बसेको पनि झण्डै 8 वर्ष हुन लाग्यो। तर देश, समाज, परिवार, संस्कृति, चाडपर्व सबै छुटिसकेपछि कार्यरत कम्पनी सोल्ड आउट भयो भनेर थाहा पाउँदा कस्तो किसिमको दुःख मनाउने। आफ्नो जागिर कायम रहने निश्चित भएपछि एउटा कालो गएर गोरो आउने र गोरो गएर कालो आउने परम्परा जस्तै हो। यसमा केही आकाश पातालको भिन्नता छैन, अलिकति नयाँ भन्ने बित्तिकै अरू जे भए पनि काम र चुनौती बढेर जान्छ। सायद देश छोडेर परदेशीको धेरै वर्ष भएर पनि होला आत्मविश्वास बढेको छ। भर्क कम्पनीको सुविधा राम्रो छ, हुने नै भयो। जीवनमा सधैँभरि चिची र पापा पनि मिल्दैन। भर्क कम्पनी एउटा उखान छ, पुरानो सिसी खाली कागज र नयाँ बोतलमा रूपान्तरण भएर नौरिया नामको कम्पनी भित्रिने भयो। नयाँ कम्पनीको सेवा सुविधा शर्त धेरै नभए पनि अमेरिकन कम्पनीको बेसिक स्ट्यान्डर्ड पालना गर्नैपर्छ। म्यानेजर तहमा काम गर्दा सेवा सुविधा शर्त अरूको भन्दा ठिकै हुन्छ। यसै वर्ष मात्रै दम्पतिको संयुक्त कमाई करिब $1,00,000 भयो, कहाँ राजा अनि कहाँ राजा राम भने जस्तो। नेपालमा हुँदा के नै त्यस्तो कमाई थियो र पुग नपुग जीवनमा 5 लाख रुपियाँ पनि कमाइएको थिएन। कमाई भन्दा पनि 5 लाख बचाउन सकेको थिएन। कमाई त लाख पाउन पनि मुस्किल थियो, त्यो पनि नेपाली लाख, जम्बा $1,000। जीवनका 35 वसन्त पार गर्दासम्म जीवनभरि 5 लाख नेपाली रुपियाँ पनि बचत गर्न सकिएन। टिकापुरमा जग्गा किनेर करिब 4 लाख रुपियाँ लगानी गरिएको बाहेक उल्लेख्य रूपमा कुनै जग्गा वा सम्पत्ति थिएन। त्यसैले पुरानो सिसी खाली कागज र नयाँ बोतल यो लेख मलाई आफैले लेखेका मध्ये चित्तबुद्ध लेख हो। बुलबुलमा प्रतीक रावलको अमेरिका डायरीभित्रका लेखहरूसँगै अब यो एउटा साङ्गीतिक गजलको पालो हो।
देखिए दिल के हैं
बन के दिल की हर धड़कन में शामिल आप हैं। देखिए दिल कह रहा है मेरी मंजिल आप हैं।
मेरे साहिल आप हैं। तारू बन के दिल की हर धड़कन में शामिल आप हैं।
हवस् त यिनै साङ्गीतिक गजलहरू र प्रतीक रावलको अमेरिका डायरी पुस्तकभित्रका केही उहाँका डायरी र निजी विचारलाई आज मैले रात्रिगन्थन शैलीमा प्रस्तुत गरेँ र यो सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रिप्रसुद्धि बुलबुलबाट प्राविधिक साथी संघर्ष विष्ट र म प्रस्तुता अच्युत घिमिरी बुलबुल विदा हुँदैछौ। जाँदा जाँदै पुष्प अधिकारी अञ्जलीको गजल वाचन गर्दै शुभरात्रि भन्छौ। सपनाहरू फुलेका छन् कसै कसैका आँखामा, सपनाहरू फुलेका छन् कसै कसैका आँखामा, घामले पाइला टेकेको छ भर्खरै यो कोठामा, बादल दौडिरहेछ बिहान बिहानै क्षितिज भेट्न, बादल दौडिरहेछ बिहान बिहानै क्षितिज भेट्न, तर क्षितिजले कसैलाई उभ्याएको छ प्रतीक्षामा, घामले पाइला टेकेको छ भर्खरै यो कोठामा, बाआमा आश्रममा राखेर मुस्कुराउँदै अचेल, बाआमा आश्रममा राखेर मुस्कुराउँदै अचेल, छोरा बुहारी पूजा गर्छन् साँझ बिहान ढुङ्गामा, कामले पाइला टेकेको छ भर्खरै यो कोठामा, बेत्तामा झुन्डिएको घडी जस्तै छ बाको मन, बेत्तामा झुन्डिएको घडी जस्तै छ बाको मन, आँखा जागै छन् सन्तानको खुसी हेर्ने आशामा, कामले पाइला टेकेको छ भर्खरै यो कोठामा, जुन दिन यहाँ मान्छेको पनि बलि चढाउन पर्यो, जुन दिन यहाँ मान्छेको पनि बलि चढाउन पर्यो, त्यस दिनदेखि लाग्न छोड्यो विश्वास देवतामा, सपनाहरू फुलेका छन् कसै कसैका आँखामा, कामले पाइला टेकेको छ भर्खरै यो कोठामा।
बुलबुल एउटा ईरानी चरा, बुलबुल बुल।